के मोती दिलों में सजाए, फिल्म के मोती दिलों में सजाए।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على خاتم النبيين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمان خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم مجھ پر درد پاک کی کثرت کرو بے شک یہ تمہارے لیے طہارت ہے صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم
میرا سوال آپ کے بارگاہ میں یہ عرض ہے، مسافر چار رکعت والی نماز میں فرد نماز میں دو رکعت کب پڑھے؟
جب یہ اکیلا نماز پڑھے نا تب یہ چار رکعت فرض والی نماز میں یہ دو رکعت پڑھے گا، اگر یہ امام کے پیچھے اور امام مقیم ہے تب یہ امام کے پیچھے جتنی امام جتنی پڑے گا نا اتنی ہی پڑے گا، چار رکعت ہی پڑے گا۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
جان سینے آپ میرے اہل سنت کی بارگاہ میں میرا یہ سوال عرض ہے کہ حضور، تیمم فرض نماز میں اگر پانی میسر نہ ہو تو تیمم کر کے فرض نماز پڑھی جائے گی، آیا کہ یہ تیمم کیا ہوا ظہر میں یا عصر میں مغرب میں عشاء میں ایک ہی تیمم سے آگے والی بھی نمازیں پڑھ سکتے ہیں؟
جی ہاں، جیسے سفر جاری ہے اور راستے میں پانی نہیں ہے، ظہر میں تو تیمم کیا، اب عصر میں جہاں پہنچا وہاں پہ بھی پانی نہیں ہے، یہی صورت حال ہے، مغرب میں بھی یہی صورت حال ہے، اور کوئی ایسا معاملہ بھی نہیں ہوا کہ جس سے وضو ٹوٹ جائے، تب یہ اسی تیمم سے نماز پڑھ سکتا ہے۔
جزاک اللہ۔
البتہ اگر ظہر کی نماز ادا کر لی، اب راستے میں کہیں جو وہ پانی مل گیا تھا، اس نے وضو نہیں کیا، اس نے کہا چلو ابھی تو ٹائم ہوا نہیں عصر کا، میں آگے جاؤں، میں آگے عصر کی نماز پڑھوں گا، اب چونکہ پانی ملنے کی وجہ سے تیمم ٹوٹ چکا تھا، اب تیمم کرنا پڑے گا۔
جزاک اللہ۔
آمین وایاکم۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
میرا نام محمد حمزہ ہے، میرا سوال یہ ہے کہ میرا غصہ بہت زیادہ آتا ہے۔
اللہ کریم غصے کی بیماری سے نجات عطا فرمائے،
قلب بھی حاصل نہیں ہوتا،
اس کے لیے کہ غصے کا علاج رسالہ ہے وہ پڑھ لیجئے، اور بندے کو چاہیے کہ جب بھی کسی پر غصہ ہے نا تو وہ یہ غور کرے کہ آج میں سامنے والے کو اس کی غلطی پر جھاڑ رہا ہوں، اب میں تو ظاہر گناہ گار بندہ ہوں، اللہ تعالیٰ مجھے دیکھ رہا ہے، میں کتنی غلطیاں کرتا ہوں، کتنی اللہ تعالیٰ کی نافرمانی کرتا ہوں، اگر کل کو اللہ تعالیٰ نے میری پکڑ فرمانی تو میرا کیا حال ہوگا، تو اس طرح کے خیالات لانے سے بھی بندہ نارمل ہو سکتا ہے، اللہ سے دعا کرتا رہے، اللہ کریم خیر فرمائے۔
صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
سوالی عرضائے، اسنجے سندھ بر جے علاقن گوٹن میں ایک ہی اڑی طرح حضور غوث پاک رضی اللہ عنہ سان عقیدت جو اظہار کچھ اڑی طرح ہے، جے ہی منت منی ویندی ہے، ہی مجھے جانور آ، ہن جو پہلو پھر مثلا گاؤں، ان جو پہلو پھر حضور غوث پاک جی نیاز، ہی مجھے بکریا، ان جو پہلو پھر لے لو، یہ حضور غوث پاک جی نیاز۔ ہاں عرض یہ ہے، یہ منت من کی عرفی ہے یا شریعہ؟
یہ منت عرفی ہے، البتہ ہی جائز ہے،
جائز ہے۔ ائیں جو گوشت پان کھیندو یا اگنا گربا میں تقسیم؟
سب
پان نہیں کھائی سکدو،
پان بھی کھا دے سکو،
پان کھائی سکدو۔ جزاک اللہ خیرن کا۔
آمین وایاکم۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
حضور آپ کی بارگاہ میں سوال ہے کہ بعض اوقات اسلامی بھائی ایک سید زادے کے ساتھ مزاق مسخری کر لیتے ہیں، اگر سید صاحب انہیں رپلائی کریں یعنی جواب دیں تو آگے سے ان کا یہ ہوتا ہے کہ کیا تیرے جیسے سید ہوتے ہیں، تم میں تو سجدوں والی کوئی عادت نہیں پائی جاتی، تو اس طرح کرنا تو یعنی کہ اس حوالے سے آپ ہماری رہنمائی
فرمائیں۔ تو دل آزاری والا جملہ ہے، دل آزاری والا جملہ یہ نہیں کرنا چاہیے اس طرح۔ اور سید صاحب کو بھی چاہیے کہ اگر کسی نے خوش طبعی کی تو اس کی ریپلائی ایسی نہ کریں کہ جو حد سے تجاوز کر جائے۔
جزاک اللہ خیرا،
آمین و
انشاءاللہ عز و جل ہر ماہ 3 دن کا مدنی قافلہ کرنے کے لیے،
ہر ماہ 3 دن،
ہر ماہ انشاءاللہ عز و جل 3 دن کا مدنی قافلہ کیا کروں گا۔
قافلہ ہمارے یہاں کیا نہیں ہوتا، سفر ہوتا ہے۔ ہر ماہ 3 دن مدنی قافلے میں سفر کروں گا،
ہر ماہ انشاءاللہ عز و جل 3 دن کا مدنی قافلے میں سفر کروں گا
انشاءاللہ الکریم۔ اچھا دوسرا یہ بھی کوشش کی جائے کہ جہاں تک ممکن ہو نا تو ذکر اللہ پہلے کیا جائے، اللہ کا نام پہلے ہے۔ جیسے انشاءاللہ الکریم ہر ماہ 3 دن مدنی قافلے میں سفر کروں گا، اچھا میں ٹھیک ہوں الحمدللہ، یہ بھی ٹھیک ہے، الحمدللہ الکریم میں ٹھیک ہوں، انشاءاللہ کل میں آؤں گا، کل آؤں گا انشاءاللہ، تو پہلے اللہ کا نام پھر اپنا جملہ۔
صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
میرا سوال یہ ہے کہ جنات سے کام لینا جائز ہے یا ناجائز ہے؟
جنات سے جائز ہے۔
جزاک اللہ خیر،
آمین و ایاکم۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
سیدی میرا کوشچن یہ ہے کہ جامعۃ المدینہ کے اندر رہتے ہوئے اپنی تعلیم اور ایک جو گیدرنگ ہوتی ہے جس کو عموماً دوستی بھی بولتے ہیں، تو اس کو اور اپنے باقی دینی کام جو ہیں ان سب کو کیسے مینیج کیا جائے؟ یعنی اگر بندہ زیادہ صوفی ہو جائے یا کھونا پکڑ کے بیٹھ جائے تب بھی دوست ناراض ہوتے ہیں کہ یار کیا صوفی بن گیا، اس طرح کے مطلب باتیں سننے کو ملتی ہیں، اور دینی کام تو ہوتے ہیں مطلب اثر کے بعد 2-2.5 گھنٹے ہوتے ہیں تو وہ بندہ دے رہا ہوتا ہے، لیکن اس کو مطلب سب کو کیسے مینیج کرے؟ دوست بھی راضی ہوں، بندہ تنظیم کو بھی ٹائم دے رہا ہو، اور ساتھ ایک پڑھائی جو ہے اس کو بھی بندہ اچھے سے مینٹین رکھے، اس کا پلیز مجھے جواب عنایت فرما دیں۔
جو جامعۃ المدینہ کا جو جدول ہے نا اس کے مطابق چلے، اس میں دینی کام بھی ہیں اور تعلیمی جدول بھی ہے، پورا بنا ہوا ہے، پورا ایک نظام الاوقات ہے، اس کے مطابق چلے سب ٹھیک ہو جائے گا۔ اور یہ جدول بڑا سوچ و بچار کے بعد بنایا گیا ہے۔ البتہ یہ ہے کہ اب اگر فارغ وقت ہے، کچھ ہے نہیں، کچھ کام نہیں ہے، تو اس میں بندے کو چاہیے کہ بعض وقت تنہائی میں وقت گزارا جائے۔ کہ بعض وقت یہ ہوتا ہے کہ بندہ ملتا ہے تو ادھر ادھر کی باتیں ہوتی ہیں، فضول گوئی ہوتی ہے یا کسی نہ کسی کے خلاف بات ہوتی ہے، اگر اس طرح کا خدشہ ہے تو پھر وہی گوشہ نشینی ہی بہتر ہے۔
اور سیدی دوسرا یہ کہ مطالعہ جو ہے کتب کا، ایکسٹرا مطالعہ جو ہوتا ہے درسی کتب کے علاوہ، اس کو کیسے مطلب بندہ مینٹین رکھے تسلسل کے ساتھ، کیسے اس پر مضبوطی اور استقامت نصیب؟
اس میں تو یہ کہ وہ تبدیل کرتا رہے، جو روزانہ جو جدول بنے نا تو اس میں فقہ بھی رکھے، حدیث بھی رکھے، واقعات بھی رکھے، کیونکہ ایک ہی مضمون پڑھے گا تو بندہ پھر طبیعت اکتا جاتی ہے اور تھک جائے گا، تو ایک مضمون نہ رکھے، مختلف رکھے تبدیلی۔
صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
محمد عمر فاروق اتاری، حضور آپ کا کیا حال ہے؟
الحمدللہ علی کل حال۔
اور سوال یہ ہے کہ اگر کوئی بندہ اس وقت امام صاحب کے ساتھ ملا ہے نماز میں، امام صاحب سلام پھیرنے کے قریب تھے اور ابھی اس نے اللہ اکبر کی ہے، اب نیچے بیٹھنے ہی لگا تھا، یعنی تکبیر تحریمہ پڑھ کے امام صاحب کے ساتھ شامل ہو گئے، بیٹھنے کے قریب ہی تھا کہ امام صاحب نے سلام پھیر دیا ہے، اب کیا وہ جماعت کے ساتھ شامل ہو گیا ہے یا اس کو اپنی دوبارہ نیت کر کے؟
بیٹھا نہیں ہے نا یہ؟
جی بیٹھا نہیں ہے، یا اگر بیٹھ گیا ہے تو اتحیات شروع کی تھی تو سلام پھیر گیا، دونوں کیفیات میں کیا ترکیب ہوگی؟
اگر بیٹھ گیا ہے نا، پورا بیٹھ گیا، تو اب تو یہ کیا کہتے ہیں کہ وہ شریک ہو گیا نماز میں، اگر نہیں بیٹھا تھا اور امام نے سلام پھیر دیا تو اب یہ نماز نہ ہوئی، اب یہ اپنی پڑھے گا۔
صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
چنانچہ امیر السنہ آپ کے بارگاہ میں سوال ہے کہ आजकल लोग बोलते हैं नमक देना कैसा है किसी पड़ोसी को,
क्या नमक लेना?
नमक देना रिस्क में कमी होती है, नमक देना पड़ोसी को किसी को।
नहीं, ऐसी की कोई हकीकत नहीं है कि पड़ोसी में नमक देने से रिस्क में कमी होगी। जरूरत हो तो देना चाहिए, सामने वाले को मदद करनी चाहिए, बल्कि फजीलत मिलेगी, बल्कि सवाब मिलेगा। हदीस पाक में नमक देने की तरगीब आई है। उम्मुल मोमिनीन हजरत आयशा सिद्दीका रदियल्लाहु तआला अन्हा ने सवाल किया, या रसूलल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, वो कौन सी चीज है जिससे इनकार करना जायज नहीं? फरमाया, पानी, नमक और आग। तो कहा, या रसूलल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, पानी की तो बात समझ में आती है, नमक और आग का क्या मामला है? तो आप अलैहिस्सलाम ने फरमाया, हुमैरा यानी हजरत आयशा सिद्दीका रदियल्लाहु तआला का लकब था, जिसने आग दे दी गोया उसने आग से पकाने वाली हर चीज दे दी, और जिसने नमक दिया गोया उसने नमक का जायका रखने वाली तमाम अशिया यानी तमाम चीजें दे दी। जिसने किसी मुसलमान को पानी पिलाया ऐसी जगह पर जहां पानी मौजूद था, गोया उसने एक गुलाम आजाद किया, और जिसने मुसलमान को पानी पिलाया ऐसी जगह जहां पानी मौजूद ही ना था, गोया उसने उसे जिंदगी बख्शी। सल्लू अलल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
सही, मेरा सवाल था, मैं होटल पे काम करता हूँ तो ग्राहक टिप देते हैं, वो रखना जायज है या ना जायज है?
हमारे यहाँ उर्फ टिप दी जाती है तो कोई हर्ज नहीं है, अलबत्ता से सवाल ना किया जाए, सवाल से बचा जाए। सल्लू अलल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
कि तकबीर तहरीमा के हवाले से सवाल पूछना था कि देखा यह जाता है कि इमाम साहब तकबीर तहरीमा कभी लंबी कर देते हैं, तो तकबीर तहरीमा खत्म होने से पहले पहले ही मुक्तदी नियत बांध लेते हैं, आया वो नमाज में शामिल हो गए या नहीं हो गए? जवाब इरशाद फरमा।
हनी अगर जैसे इमाम बाजुआ करता है अल्लाहु अकबर, अब ये रा पर वक्त से पहले पहले उसने अगर अपनी तकबीर अगर मुकम्मल कर ली तो उसकी नमाज नहीं होगी। सल्लू अलल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
एक छोटी सी बच्ची है, वो किसी ने उसको गोद ले लिया, तो अब वो बच्ची की उम्र इस हाल में पहुंच गई है कि वो निकाह के लायक हो चुकी है, तो अब निकाह के डॉक्यूमेंट्स में उसके असल वालिद का नाम लिखा जाएगा और या फिर उसका नाम लिखा जाएगा कि जिसने उसको पाला पोसा?
असल वालिद का नाम लिखा जाएगा। सल्लू अलल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
या सैयदी, मेरा सवाल ये है कि मस्जिद में नमाज पढ़ने जाते हैं तो बास को देखा गया कि इस्लामी भाई हाथ में चप्पल लेके आते हैं, दूसरा ये कि फर्ज नमाज के बाद या वैसे भी नमाज इस्लाम में पढ़ते हैं, बकिया नमाज होती है सुन्नतें या नवाफिल वगैरह, तो उनके पाँव में मिट्टी नजर आती है, तो यहाँ किसी मस्जिद में जाते हैं मदनी काफिले में तो जो दरियाँ आती है उसमें नापसंदीदा बदबू भी आती है, तो फिर नमाज के बाद दुआ के बाद कुरान करीम की तलावत करते हैं तो जहन में ये वसवसा आता है, यार वही जो पाँव वाली मिट्टी है मार्बल में जो पाँव लगते हैं वही हाथ से कुरान पाक उठाते हैं, तो इसमें क्या हुक्म है? अदब के हिसाब से ये वसवसा भी आता है, तो वसवसे को किस तरह दूर किया जाए, क्या किया जाए? जो आप इरशाद फरमाइए।
देखिए, एक तो ये कि चप्पल अगर यकीनी तौर पर नापाक है तो अब इन्हें मस्जिद में ले जाने की इजाजत नहीं है, और दूसरा ये कि मट्टी वाले पांव मस्जिद में ले जाना ये बेअदबी में आएगा, क्योंकि इससे मस्जिद आलूदा होगी, मस्जिद की दरियां आलूदा होंगी, और तीसरा ये कि जो बदबू होती है वो नापसंदीदा ही होती है, कोई पसंदीदा बदबू नहीं होती, तो बदबू से बचा जाए मस्जिद को बचाया जाएगा। और ये तो समझ आता है कि पांव पे हाथ लगा के अब कुरान शरीफ छूना ये थोड़ा अजीब सा लगता है, मगर हमारे नजर है कि इससे बेअदबी नहीं समझा जाता। सल्लु अलल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
मेरा सवाल ये है कि मुसाफिर की जो कसर नमाज होती है इशा के जो वितर होते हैं, اس میں دعائے قنوت کی جگہ کوئی اور دعائے معصورہ پڑھی جا سکتی ہے؟
جی ہاں پڑھ سکتے ہیں،
جبکہ ٹائم مطلب ایک سے دو منٹ زیادہ سے زیادہ گاڑی دیتی ہو ٹائم، اور اس میں ادا نہ کر سکے تو اس
وقت اللہم اغفر لی بھی کہہ سکتے ہیں. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم.
سوال آپ سے یہ ہے کہ فضائل اس دین کی برکت میں کام جڑنا چاہتا ہوں، بڑے پیمانے پہ ایک دلی جذبات ہیں کہ فضائل مدینہ کے جو کام ہو رہا ہے دعوت تبلیغ کا، ماشاءاللہ سے بچپن سے دیکھتا ہوا رہا ہوں ٹی وی چینل پہ، فرسٹ ٹائم میں آیا ہوں آپ کے سامنے، دل بہت سکون ہے. تو میں چاہتا ہوں کہ بڑے پیمانے پہ دعوت اسلامی کے ساتھ جڑوں، کیونکہ میرا کام ہے ٹیکنیکل انجینئرنگ ہے، مجھے اتنا ٹائم ملتا نہیں ہے، نمازوں کے لیے ٹائم نکالتا ہوں اور اس کے بعد گھر کے معاملات. تو میں چاہتا ہوں کہ جو کام چل کر رہے ہیں سارے بھائی، مجھے بھی ایسا کچھ موقع ملے، میں بھی کام کروں دین کے حوالے سے. مجھے کچھ
رہائش کہاں ہے آپ کی؟
عزیز آباد، پیڈل بھی ایریا.
آپ یہاں جو ہے وہ بالکل آپ آیا کیجئے، مدنی قافلوں میں سفر کیجئے. دیکھیں اگر آپ کام کرنا چاہتے ہیں پہلے تو پتہ چلے نا کہ کام کہتے کسے ہیں. جیسے آپ کیا ہیں، آپ کیا بتائیں؟
ٹیکنیکل انجینئر.
ٹیکنیکل انجینئر نا، جب آئیں گے آپ کے دیکھیں گے آپ کیا کیا کرتے ہیں، کیا کیا ہوتا ہے، پھر ہمیں کچھ شدھ بدھ ہوگی. اب ٹیکنیکل انجینئر اس کو بولتے ہیں اور اس کا یہ کام ہے. تو آپ کی ماشاءاللہ الکریم اچھی خواہش ہے، بالکل ایسی خواہش ہونا چاہیے کہ چونکہ ہم جو امتی ہے نا، یہ اس امت کا خاصہ ہے کہ اس امت میں ہر ایک کو نیکی کی دعوت دینی چاہیے. تم ایک بہترین امت ہو جو آپس میں اپنی، میں مفہوم عرض کروں، اپنی اصلاح خود کرو گے، چونکہ کوئی نیا نبی نہیں آئے گا، کوئی نئے نبی نہیں آئیں گے. تو ظاہر ہے کہ اچھا پھر جو ہے وہ مفتی احمد جہر خان نعیمی رحمۃ اللہ تعالی فرماتے ہیں آیت کریمہ کے تحت کہ ہر مسلمان مبلغ ہے اور ہر ایک کا جو مرتبہ اس کے حساب سے، اور جیسا اس کا منصب، جیسے بادشاہ ہے تو اس کا الگ منصب ہے، جو وزیر ہے اس کا الگ منصب ہے، جو افسر ہے اس کا الگ منصب ہے، جو سپاہی ہے اس کا الگ منصب ہے، باپ کا الگ منصب ہے، بیٹے کا الگ منصب ہے، سیٹ کا الگ منصب، نوکر کا الگ منصب. مگر یہ کہ ہر ایک ہر جگہ مبلغ ہے اپنے اپنے منصب کے مطابق. تو آپ بالکل تشریف لائیے. پہلے تو یہ کہ آپ کوئی جو نا ہمارا دعوت اسلامی کے تحت جو کورس ہوتا ہے نا وہ کورس کر لیجئے، تاکہ پتہ چلے کہ دعوت اسلامی کیا کیا کرتے ہیں. پھر چونکہ آپ جو نا ٹیکنیکل انجینئر ہیں تو ہو سکتا ہے کہ آپ جو نا کچھ شارٹ کٹس بھی آپ نکال سکتے ہیں اسی میں. بعض وقت ایسا ہوتا ہے کہ جو ایسے انجینئر آتے ہیں نا وہ شارٹ کٹ بھی جملہ بنا دیں کہ یہاں یہ نہیں، یوں بھی آپ کر سکتے ہیں. مدنی قافلہ یہاں جا رہا تو آپ جو نا اتنا گھوم کے جاتے ہیں، اس کی وجہ اگر یہ مدنی قافلہ اس علاقے سے یہاں جائے اور اس علاقے والے یہاں چلے جائیں، اللہ کرے وہ وقت ہے کہ آپ بھی ہماری یوں رہنمائی کریں.
ایک دوسرا سوال یہ تھا کہ ایک مسئلہ یہ میرے ساتھ خود کے ساتھ ایسا ہو رہا ہے کہ کوئی غلط چیز دیکھی جاتی ہے نا، محلے میں ہو رہی ہو، کام کے ذریعے، مارکیٹ میں، جہاں زندگی گزر رہی ہے، جہاں جاتا ہوں میں تو کوئی غلط چیز دیکھتا ہوں نا، ہوتے ہوئے کسی کے ساتھ ناجائز ہو رہا ہے، لڑائی ہو رہی ہے، جھگڑا ہو رہا ہے، تو وہ رہا نہیں جاتا ہے. تو پھر وہ غصہ میرا ظاہر ہوتا ہے، اس پہ پھر میری آواز بھی کڑک ہو جاتی ہے، سخت ہو جاتا ہوں، بعض دفعہ پھر ہاتھ بھی چل جاتے ہیں، تو وہ مجھ سے غصے پہ قابو نہیں ہوتا ہے، غلط چیز پہ غصہ آتا ہے مجھے، وہ مجھ سے روکا نہیں جاتا ہے، پھر وہ ظاہر ہوتا ہے. میرے بھائی آئے ہمارے ساتھ تو وہ کہتے ہیں شاہ صاحب غصے پہ کنٹرول کرنا سیکھو، پھر وہ بتاتے بھی ہیں کافی چیزیں حدیث سے. تو غصہ مجھ سے کنٹرول نہیں ہوتا، گھر ہو، میری گلی ہو، فرما دیں گے کیسے عمل کروں میں.
آنے دیکھیں کہ اگر کسی نے غلطی کی، جیسے بچے نے غلطی کی، ہم کیا چاہیں گے، باپ کیا چاہے گا کہ اس کی اصلاح ہو. اب بچے نے غلطی کی ہے، باپ نے رکھ کے اس کو تھپڑ دے دیا. اچھا اب اس بچے کو پتہ ہی نہیں کہ مجھے تھپڑ کیوں لگا، اور بچے کا کام ہی اچھل کود کرنا ہے اس کے، اس کو جو نا کہیں سے پتھر ملے، پتھر سے کھیلنا شروع کیا، باپ نے دیکھا رہے اس نے پتھر اس نے وہاں ٹھوک دیا، بچے کو نہیں پتا وہاں اس نے پتھر مار دیا، اس نے وہ شیشہ توڑ دیا ہے، وہ تو کھیل دے گا تو اس نے کر دیا، باپ نے رکھ کے تھپڑ دے دیا. اب یہاں کیا ہوا، بچہ سوچا کہ میرے باپ نے تھپڑ کیوں مارا مجھے، میں تو پتھروں سے کھیل رہا تھا، اس بیچارے کو تو پتہ ہی نہیں کہ میرے پتھر سے شیشہ ٹوٹ چکا ہے. تو اب طریقہ کیا ہے، اگر ہم اس کی اصلاح چاہتے ہیں اس بچے کی کہ آئندہ یہ غلطی نہ ہو اس سے، ہم کیا کریں گے؟ بیٹا دیکھو آپ نے جو پتھر جو کھیلا نا، پتھروں سے آپ نے کھیلا ہے نا، اس سے تو وہ شیشہ ٹوٹ گیا ہے، तो इस तरह नहीं खेलना चाहिए, इस तरह जो ना पत्थर नहीं मारना चाहिए चीजों पे। देखो शीशा टूट गया, अब जब बच्चा देखेगा यार वाकई मेरे पत्थरों से, पत्थर से खेलने से शीशा टूटा है, तो अब जो है ना ये अपने आप को आइंदा इस तरह मारने से बचाएगा। तो इसी तरह जो दिगर होते हैं जो बड़े लोग होते हैं इनसे भी यही यही जहन बना ले कि अगर आप इस्लाह चाहते हैं तो उनको नरमी से समझाना पड़ेगा। अगर खाली अपना गुस्सा निकालना है तो ये गुस्सा निकालना ये इस्लाह नहीं होती। हे फलाह हो काम रानी नरमी हो आसानी में, हर बना काम बिगड़ जाता है नादानी में। और दूसरा ये गुस्से का ये कि गुस्सा गुस्से का इजहार उमूमन वहां होता है कि जहां बंदे को खौफ नहीं होता। अब मिसाल के तौर पे जो बंदा बहुत गुस्सीला होता है, अब उसके सामने कोई सरकारी अफसर है या कोई वजीर है, उसने कोई ऐसी हरकत की तो क्या अब इस बंदे को गुस्सा आएगा? नहीं आएगा ना। तो गुस्से का इजहार उमूमन वहां होता है कि जहां उसको खौफ नहीं होता। तो ये बंदा जहन में रखे। तो अब बंदा ये देखे कि मैं एक वजीर पे तो मैं गुस्से का इजहार नहीं कर सकता, इस गरीब ने गलती की इसको तो मैंने बिल्कुल जो ना वो ठाठा कर दिया, इसको तो बिल्कुल रगड़ा लगा दिया, इसको तो छोड़ा ही नहीं मैंने, जबकि वजीर ने इससे बड़ी गलती की इसको मैंने कुछ भी नहीं बोला। तो लिहाजा अगर अपने नफ्स के लिए गुस्सा आए तो बंदे को चाहिए कि मुझसे बड़ा मेरा रब है, आज मैं इसकी पकड़ कर रहा हूं, हालांकि मेरी हालत यह है कि मैं अपने बड़े से पकड़ अपने से बड़े की पकड़ में नहीं करता, छोटे की पकड़ करता हूं, मुझसे बड़ा मेरा रब है। उसने कल को अगर मेरी पकड़ कर ली तो भी मेरा क्या बनेगा। तो यूं ही बंदा अपने आप को कंट्रोल कर सकता है। और दूसरा है कि गुस्से का इलाज हमारी सुन्नत का बयान है, उसका रिसाला पढ़ते रहना चाहिए। एक बार पढ़ने से काम नहीं चलेगा, चंद बार पढ़ेंगे ना तो इससे जो है वो काम चलेगा। ये सिर्फ गुस्से के लिए नहीं है, और भी कई बातें जैसे गीबत है, चुगली है, बदगुमानी है, नमाज के मामलात हैं, नमाज के मसाइल हैं, इन किताबों का मुताला करते रहना चाहिए। क्योंकि हमारे हाफ़िज़ ऐसे नहीं है कि हमने एक बार पढ़ ली तो बस पढ़ ली अब याद रह गया नक्श हो गया, ऐसा नहीं है। तो हमें बार बार पढ़ते रहना चाहिए। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
अगर मुक्तदी मुसाफिर हो और वो मुकीम इमाम साहब के पीछे आखिरी रकत में मिले तो क्या वो तशहुद आखिरी तशहुद में मिले तो क्या वो दो रखने पड़ेगा उसके बाद या चार रखने पड़ेगा?
इमाम अगर मुकीम है और मुक्तदी मुसाफिर है तो अगर चूंकि ये कायदा आखिरा में वो शामिल हुआ तब भी वो चार रकअतें पूरी करेगा। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
जिला कसूर से मैं हाजिर हूँ।
जी जी।
बाबे बुल्ले शाह के शहर से। तो जानशीन अमीर अहले सुन्नत की बारगाह में ये सवाल है कि मैं पेशे के हिसाब से पाकिस्तान रेलवे में ट्रेन ड्राइवर हूँ और आपकी बारगाह में ये गुजारिश करता हूँ कि मुझे नमाज कसर के बारे में जो है वो रहनमाई फरमा दीजिए कि हमने सफ़र में रहना होता है और एक दिन में तकरीबन 300 से 500 किलोमीटर का जो हमने वो सफ़र करना होता है तो बाज़ का ट्रेन का स्टॉप भी दो मिनट ही होता है तो उस बारे में हमने नमाज कसर अदा करनी है या हमने पूरी नमाज अदा करनी है?
ज़ाहिर है कि नमाज अब कसर ही पढ़ेंगे जब 92 किलोमीटर या इससे ज़ायद सफ़र का इरादा है और चूँकि 15 दिन या उससे ज़्यादा रुकना भी नहीं है तब कसर ही पढ़ेंगे। सर तो आपने कसूर से आपने आना है कराची, अब अगर जगह कराची आपने जो ना वो क्या कहते हैं कि एक महीना रुकना है, मिसाल दे रहा हूं मैं, तभी जो सफर है ना दौरान सफर वो नमाज कसर ही पढ़ी जाएगी। आइए जहन में रहा कि दौरान सफर जो नमाज पढ़ी जाएगी वो कसर ही पढ़ी जाएगी।
ये अगर जब मंजिल पे पहुंचेंगे तो फिर हम पूरी अदा करेंगे अगर नियत होगी
सूरत में कि 15 दिन या 15 दिन से ज्यादा रुकना है तब अपनी मंजिल पे पहुंचकर पूरी नमाज पढ़ी जाएगी, वरना आप मंजिल पर पहुंचे और वहां पे रुकना 15 दिन से कम ही है तो अब वहां भी कसर ही पड़ी जाएगी। और मंजिल अगर वतन है असली के जहां जैसे आपका घर है तब तो जरा पूरी ही पड़ेंगे अगर चाहिए वहां एक घंटे के लिए रुकना है। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
फिल्म کے موتی دلوں میں سجائیں، فلم کے موتی دلوں میں سجائیں۔